आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
मेरो आनन्द र महाजले मलाई गाउन लगाउँछ, मलाई नाच्न लगाउँछ। मेरो आनन्द र महाजले मलाई गाउन लगाउँछ, मलाई नाच्न लगाउँछ।
Me.
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, आज पनि तपाई सबैलाई मेरो ख्रिष्टी अभिवादन, नमस्कार अनि जय मसीह। श्रोता, अघिल्लो दिनमा हामीले युहन्ना 13 अध्याय पद 1 11 पदसम्म अध्ययन गरिसकेका छौं, जहाँ हामीले देख्यौं प्रभु येशूले आफ्ना चेलाहरूको खुट्टा धुनुभयो अनि हामीले यसको विवरण सहित देखिसकेका छौं। आज हामी युहन्ना 13 अध्याय 12 पददेखि 38 पदसम्म देख्नेछौ। युहन्ना 13 अध्याय 12 17 पदमा यस प्रकार लेखिएको छ, तिनीहरूका गोडा धोइसकेपछि आफ्नो बाहिरी वस्त्र लाएर उहाँ फेरि बस्नुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, के तिमीहरू जान्दछौ मैले तिमीहरूका निम्ति के गरे? तिमीहरू मलाई गुरु र प्रभु भन्दछौ, त्यो तिमीहरू ठिकै भन्दछौ, किनभने म उही हुँ। यदि तिमीहरूका प्रभु र गुरू भइकन मैले तिमीहरूलाई गोडा धोएको छु भने तिमीहरूले पनि एक अर्काका गोडा धुनु पर्छ, किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु र जसो मैले तिमीहरूका निम्ति गरे तिमीहरूले पनि त्यसै गर। साँच्चै म तिमीहरूलाई भन्दछु, नोकर आफ्नो मालिक भन्दा ठूलो हुँदैन अनि खबर लाने खबर पठाउने भन्दा ठूलो हुँदैन। यदि तिमीहरूले यी कुरा जान्यौ र ती गर्यौ भने तिमीहरू धन्य हुनेछौ। मित्र, यदि तपाईँ आज आफ्नो जीवनमा आनन्द हर्ष चाहनुहुन्छ भने उहाँ कहाँ जानुहोस् र प्रस्ताव गर्नुहोस्। आज हाम्रो क्रिश्चियन संगठनहरूमा यही नै समस्या छ। हाम्रा टाउकाहरू सही सिद्धान्तले भरिएको होला तर हाम्रा खुट्टाहरू दुर्गन्ध दिदछ। मित्र, त्यहाँ त्यस्तो कुनै कुरा छैन जुन नधोएको खुट्टा जति खराब र दुर्गन्ध हुन्छ। हुन सक्छ त्यही नै कारण हाम्रा केही सेवाहरू त्यति धेरै असल सुगन्ध दिँदैनन्। त्यही नै कारण हामी ख्रिष्टको निम्ति त्यति धेरै मानिसहरू कहाँ पुग्न सक्दैनौ। ख्रिष्टसँग संगति गर्नको निम्ति हामीले प्रस्ताव गर्न आवश्यक छ। येशूले भन्नुभयो, जसरी उहाँले तिनीहरूको खुट्टा धुनुभयो त्यसरी नै तिनीहरूले आफ्नो खुट्टा धुनु पर्दथ्यो आपसको। त्यसको अर्थ के हो? पावलले गलातीमा भन्दछन् कि हामीले त्यो कसरी गर्नु। गलाती 6:1 पदले भन्छ, हे भाइयो, यदि मानिस कुनै अपराधमा पक्राउ पर्यो भने पनि तिमी आत्मिकीहरूले चाहिँ नम्रताको आत्माले आफै परीक्षामा नपरौं भनी आफ्नो पनि विचार राख्दै यस्ताको सुधार गर। यसको मतलब कुनै विश्वासी पापमा पर्दछ भने कुनै आत्मिक विश्वासीद्वारा तिनलाई संगतिमा ल्याउनु पर्दछ। उसको खिल्ली उडाउने, आलोचना र खण्डन गर्ने र उसको खुट्टाको धुवाई होइन। सुधार गर्नुको मतलब उसको खुट्टा धुनु हो। चर्चमा, मण्डलीमा हामीसँग सबै प्रकारका कला अनि सिपहरू छन्, उत्तम प्रचारक, वक्ता, सुन्दर संगीतकार, गायककार, तर त्यहाँ कुनै जागृति छैन। हाम्रा खुट्टाहरूको धुवाईको आवश्यक पर्दछ। हामी सफा शुद्ध हुनु आवश्यक पर्दछ। हामीले कुनैको खुट्टा धुन भन्दा पहिले महिमाको प्रभुले हाम्रा खुट्टाहरू धोएको हुनुपर्छ। हामी हरेक समय उहाँका आउनु पर्दछ, किनकि हामी फोहोर मैलामा पर्न सक्छौ र उहाँद्वारा शुद्ध हुनु पर्दछ। भजनकारले भन्छन् भजन संग्रह 139:23-24 पदमा, हे परमेश्वर, मलाई जाँच्नुहोस् र मेरा हृदय बुझ्नुहोस्, मलाई खाड्नुहोस् र मेरा विचारहरू जान्नुहोस् र हेर्नुहोस् ममा दुराचार केही रहेछ कि रहेनछ र मलाई अनन्तको चालमा डोर्याउनुहोस्। मित्र, मलाई लाग्दैन कि त्यहाँ कुनै मानिस छ जो कुनै पाप बेगर पाप रहित एक दिन पनि जिउन सक्छ, हेर्न सक्छ, बिताउन सक्छ। हामीले त्यसको परमेश्वर कहाँ प्रस्ताव गरेर शुद्ध हुनुपर्दछ। हामी परमेश्वरको वचनद्वारा धुइँदछौ। हामी हाम्रा खुट्टाहरू उहाँका हातहरूमा राख्नुपर्छ, जुनको अर्थ हो हामी पूर्ण रूपमा उहाँका समर्पित भएका छौं। यसको हामीलाई प्रभु येशूसँग संगतिमा यसले हामीलाई राख्दछ। मित्र, एक दिन पनि उहाँको संगति रहित जान नदिनुहोस्। उहाँसँगको त्यो संगतिलाई तोड्न पापलाई आउन नदिऊ। चेलाहरू यस माथिल्लो तलामा बच्चाहरूको एक समूह जस्तै थिए। तिनीहरू डराएका थिए। क्रूसको छाया यस सानो समूहमा खसेको थियो। अनि 18 पदमा भनिएको छ, मैले तिमीहरू सबैका विषयमा भनिरहेको होइन, मैले कसलाई छानेको छु तिनलाई म चिन्छु, तर धर्मशास्त्र पूरा होस् भनेर यो भयो कि मेरै रोटी खानेले ममाथि आफ्नो लाभ उठायो। मित्र, तिनीहरू सबै शुद्ध छैनौ भनेर येशूले आफ्ना चेलाहरूलाई भन्नुभएको थियो। 10 पद अनुसार तिनीहरू एक एक जनाको बारेमा उहाँलाई पूरा थाहा थियो र आफूलाई धोका दिने यहुदा इस्करियोतीको बारेमा पनि उहाँलाई राम्ररी थाहा थियो। भजन संग्रह 41:9 यो अगमबाड़ी लेखिएको छ कि मेरै रोटी खानेले धोका दिनेछ, अनि उहाँले यो पदको उद्धृत चाहिँ यहुदाको निम्ति गर्नुभएको थियो। मित्र, यो प्रश्न होइन कि यस मानिसले आत्मिक जीवन हरायो वा गुमायो, बरु यो प्रकाश हो कि तिनीसँग कहिले पनि आत्मिक जीवन थिएन। तिनी भेडा होइनन् जो अशुद्ध भएका छन्, बरु त्यो सुँगुर हो जुन किचडमा वा हिलोमा फर्किगएको छ वा आफ्नो छातमा फर्किजाने कुकुर हो। त्यो नै यहुदा इस्करियोतीको तस्विर हो। तैपनि त्यो त्यहाँ माथिल्लो तलामा थिए र यस मानिसको खुट्टा पनि धोइयो। त्यसले परमेश्वरको वचनद्वारा धोइएको पाए, शुद्धको पाए, र तिनले यसको सम्पूर्ण रूपमा इन्कार गरे, अस्वीकार गरे। यसै प्रसंगमा यसको फेरि उल्लेख गर्न चाहन्छु। प्रभु येशूको रगत उहाँको बलिदानको परमेश्वर तर्फको हो। रगत हाम्रा पापहरूका पूर्ण प्रायश्चित हुन्। त्यस रगतले सारा मेरा दोषहरूको रद्द गरिदिएको छ र मेरो विवेकको त्यो भयानक डरलाग्दो कालो लेखाको खारेज गरेको छ, धोई शुद्ध गरेको छ। यसले मलाई पवित्र परमेश्वरको अगाडि उभिने योग्यको रूपमा अवसर दिएको छ, किनभने यसले मेरा सारा अपराधहरू मेटिदिएको छ, धोई पखालेको छ। रगत दण्डीय वा दण्ड पाउने प्रायश्चितको लागि हो, अनि पानीद्वारा शुद्धि गराई चाहिँ यसको मानिस तर्फबाट वा मानिस पक्षको हो। यो चाहिँ हाम्रो नैतिक शुद्धिकरण हो। येशू ख्रीष्टको रगतको आधारमा परमेश्वरको अगाडि हामीले एक योग्यको रूपमा उभिन अवसर पाएपछि वचनको पानीले हाम्रा दिन प्रतिदिनको हिँडाईमा हामीलाई नैतिक शुद्धिकरण दिन्छ। 19 पदमा भनिएको छ, यो हुन अघि नै म तिमीहरूलाई भन्दछु, ताकि जब त्यो हुन आउँछ म उही नै हुँ भनेर तिमीहरूलाई विश्वास होस्। येशू तिनीहरूलाई भन्नुहुन्छ, तिनीहरू मध्ये एकजनाले अगमबाड़ी अनुसार उहाँको विरूद्धमा विश्वासघात गर्नेछन्। जब यो घट्नेछ तिनीहरू अचम्भित हुनुहुँदैन। त्यसपछि तिनीहरूले यो भन्न नसकुन्, विचारा येशूले यसको बारेमा जान्नुभएको थिएन। कि तपाईँले कहिले यो कुराको ध्यान दिनुभएको छ कि प्रभु येशू आफ्ना मित्रबाटै विश्वासघात गरिएको छ? यो आज पनि अझै सत्य छ। मानिसहरू चर्च बाहिरका पापको बारेमा गुनासो गर्दछन्, गनगनाउँदछन्, तर त्यसले चर्चको चोट पुर्याउँदैन। वास्तवमा तिनीहरूमध्ये कोही कोही पापीहरूले उद्धार पाउँदछन्। चोट आघात तब आउँछ जब येशू ख्रीष्ट भित्रैबाट विश्वासघात गरिन्छ। विश्वासीहरूभित्रै प्रभुको आफ्नैहरूबाट विश्वासघात गरिनेछन्, तब खास चोट र आघात आउँदछ। 20 पदमा भनिएको छ, साँच्चै म तिमीहरूलाई भन्दछु, जसलाई म पठाउँदछु उसलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ, अनि मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्दछ। येशूले यस कथनको थप गर्नुभयो, किनभने यहुदालाई सेविकाईहरूमा बाँकी चेलाहरूसँगै पठाइएको थियो। तिनले प्रचार गरेथे र बिरामीहरू चंगै गरेका थिए। जसुकैलाई म पठाउँ उसलाई ग्रहण गर्नेले मलाई नै ग्रहण गर्दछ, अनि मलाई ग्रहण गर्नेले मलाई पठाउनेलाई ग्रहण गर्दछ। कोही पनि प्रचारकको वा वक्ताको विश्वासद्वारा उद्धार पाएको छैन। हामी परमेश्वरको वचन सुनाइ र ख्रीष्टलाई ग्रहण गराईद्वारा उद्धार पाएका छौं र पाउँछौं। म एकजना प्रचारकलाई जान्दथे जो फेरि अविश्वासी बने। अर्को एकजना प्रचारकलाई म चिन्दछु जसले मलाई भने, प्रचारक, म जान्दछु कि मैले उद्धार पाएको छु, म जान्दछु कि म परमेश्वरको पुत्र हुँ, तर म अन्योलमा दोधारमा परेको छु। कसरी तपाई यसको वर्णन गर्नुहुन्छ? मैले त्यस मानिसलाई यो खण्ड देखाइदिए र भने, यहुदा पनि प्रचार गर्न गए र थुप्रैलाई विश्वासमा ल्याए। यो चाहिँ तिनी यहुदा भएको कारणले होइन, तर तिनले सन्देश दिएथे। परमेश्वरले आफ्नो वचनको आशिष दिनुहुन्छ। हामी वचनको सुनाईद्वारा उद्धार पाएका छौं। अनि 21-25 पदमा भनिएको छ, यी कुरा भनेपछि येशु आत्मामा व्याकुल हुनुभयो र उहाँले गवाई दिई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरू मध्ये एकजनाले मलाई पक्राइदिनेछ। उहाँले कसको विषयमा भन्नुभएको हो भने, अनिश्चित भएर चेलाहरूले एक आपसलाई हेराहेर गरे। उहाँका चेलाहरू मध्ये येशुले प्रेम गर्नुहुने चेला चाहिँ येशुको छातीमा अडेस लागिरहेका थिए। तब सिमोन पत्रुसले तिनलाई इशारा गरेर सोधे, उहाँले यो कसको विषयमा भन्नुभएको हो? येशुको छातीमा त्यसरी अडेस लागेर नै तिनले उहाँलाई सोधे, प्रभु त्यो को हो? यदि तपाईँ सोच्नुहुन्छ कि यहुदाले उहाँलाई विश्वासघात गर्न गइरहेकोमा उहाँलाई कति पनि असर परेको थिएन, तब तपाईँ गलत हुनुहुन्छ। तपाईँको सोचाइ गलत छ। उहाँ आत्मामा अति नै धेरै व्याकुल हुनुहुन्थ्यो। चेलाहरू विस्मित भएका थिए। त्यस बेला त्यस कोठामा चलिरहेको धक्का वा आघातको तरंगको कल्पना गर्न सक्नुहुन्छ। यहुदा इस्करियोती यति धेरै होशियारी थिए कि त्यहाँ कसैले पनि विश्वास गरेनन् कि तिनी विश्वासघाती थिए। हरेकले सोचे कि त्यो अर्को हुन सक्छ। प्रत्येकले सोचे यो तिनी स्वयं हुन सक्छन्। प्रत्येक चेलाहरूले जान्दथे कि त्यस्तो उही किसिमको काम गर्ने तिनीहरू योग्यका थिए। तिनीहरू त्यस्ता प्रवृत्तिका हुन सक्थे। हजुर, पहिले शैतानले बिस्तारै काम गर्न आरम्भ गर्छ। शैतान बिस्तारै बढ्छ। त्यसपछि अन्तिममा त्यसले पूरा हात लिन्छ। प्रभुले यहुदालाई उहाँलाई ग्रहण गर्ने अवसर दिनुभयो, तर यहुदाले प्रभुलाई आफ्नो पीठ फर्काइदिए। त्यसपछि शैतान अगाडि बढ़िकन उसलाई पूर्ण रूपमा कब्जामा लिए। यहुदाले आफ्नै निर्णय बनाउँछन् र परमेश्वरले कहिले पनि कुनै मानिसलाई नर्कमा पठाउनुहुन्न जबसम्म त्यो मानिस पहिले आफैलाई त्यहाँ पठाउँदैन। हेर्नुहोस् त, परमेश्वर मानव निर्णयको औपचारिकता र औपचारिक रूपले मान्नुहुन्छ। परमेश्वरले चालको प्रस्तावको समर्थन गर्नुहुन्छ। जब कुनै मानिसले भन्छ तिनी ख्रिष्टलाई ग्रहण गर्छन्, परमेश्वर भन्नुहुन्छ, म यसको समर्थन गर्दछु, म तिमीलाई ग्रहण गर्छु। जब मानिसले भन्छ कि तिनी ख्रिष्टको इन्कार गर्दछन्, अस्वीकार गर्दछन्, यहुदाले गरे जस्तै, तब परमेश्वरले भन्नुहुन्छ, म त्यस चालको वा प्रस्तावको पनि समर्थन गर्दछु। अहिले येशु त्यसलाई चाँडै छोड्नलाई भन्नुहुन्छ। मित्र, तिनले आफ्नो निर्णय बनाउँदा तिनी परमेश्वरको नियन्त्रण भन्दा बाहिर थिएनन्। वास्तवमा तिनले आफ्नो निर्णय बनाउँदा तिनलाई परमेश्वरसँग मिलेर काम गर्न बाध्य गरिएका थिए। हेर्नुहोस्, चाडको बेलामा भीड़हरू त्यहाँ भएको अवधिमा धार्मिक अगुवाहरू उहाँलाई गिरफ्तार गर्न र क्रूसमा टाँग्न चाहेका थिएनन्। तिनीहरू पर्खन चाहन्थे चाडको अवधि सकुन्जेलसम्म, ताकि तिनीहरू आफ्ना स्थानमा मानिसहरू भीड़हरू आफ्ना आफ्ना स्थानमा गइसकेका हुन्। तर हाम्रा प्रभु भन्नुहुन्छ कि अहिले गएर तिमी जे गर्छौ त्यही गरिहाल। त्यसकारण यहुदा बाहिर जानै पर्छ र त्यहाँ भएको धार्मिक अगुवाहरूलाई भन्नै पर्छ, ताकि तिनीहरू आफ्नो कार्ययोजनाको तत्कालै पूरा गर्न सकुन्। 28 पदमा भनिएको छ, तर उहाँले किन त्यसलाई यसो भन्नुभयो भनी भोजन गर्न बसेकाहरू कसैले पनि बुझेनन्। हेर्नुहोस् त, भोजनमा बस्नेहरू मध्ये कसैले पनि शंका गरेका थिएनन् कि यहुदा इस्करियोती विश्वासघाती थिए। 29 पदमा भनिएको छ, किनभने कसै कसैले यो सोचे कि यहुदासँग पैसाको थैलो छ, यसैले येशुले त्यसलाई चाडको निम्ति चाहिएको सामग्री किनोस् अथवा त्यसले गरीबहरूलाई केही दियोस् भन्नुभएको हो। मित्र, यहुदा कोष अध्यक्ष थिए। पैसाको कारोबारमा सधैँ परीक्षा हुन्छ मित्र, अनि यो कुरा आज पनि सत्य छ। निस्तार चाडमा गरीबहरूलाई केही चन्दा दान दिँदथ्यो। त्यसकारण चेलाहरूले सोचे कि यही कारणले प्रभुले उसलाई पठाउनुभयो। अनि 30 पदमा हामी पढ्छौं, तब रोटीको टुक्रा लिएपछि यहुदा इस्करियोत तुरन्तै बाहिर निस्किहाल्यो। त्यस बेला रात परेको थियो। यो कुराको ध्यान दिनुहोस्, जब यहुदा बाहिर निस्कि गए यो रातको समय थियो। यो यहुदाको लागि अनन्तकालीन रात थियो। यो शैतानको दिन थियो। यो मानिस अनन्तकालीन राततिर निस्कि गयो। अहिले कोठामा परिवर्तन छ। यहुदा गइसकेको छ। हाम्रा प्रभु यी मानिसहरूसँग बोल्न आरम्भ गर्नुहुन्छ। तिनीहरू डराएका छन्, आतंकित भएका छन्। त्यस माथिल्लो कोठामा यो सानो समूहमाथि क्रूसको छाया परेको छ। 31-32 पदमा भनिएको छ, जब त्यो बाहिर गयो तब येशूले भन्नुभयो, अब मानिसको पुत्र महिमित भएको छ र परमेश्वर उसमा महिमित हुनुभएको छ। यदि परमेश्वर उसमा महिमित हुनुभएको छ भने परमेश्वरले आफैमा उसलाई महिमित पार्नुहुन्छ अनि उसलाई तुरन्तै महिमित तुल्याउनुहुनेछ। मित्र, अहिले हाम्रा प्रभु येशू आत्मिक क्षेत्रमा बढ़िरहनु भएको छ। मानिसको पुत्र महिमित हुन गइरहनु भएको छ र यो उहाँको मृत्यु र पुनरुत्थानद्वारा पूरा हुनेछ। मानवीय दृष्टिमा क्रूस शरम र हार देखा परे तापनि परमेश्वर उहाँमा महिमित हुनुभएको छ किनभने संसारको उद्धार क्रूसद्वारा पूरा भएको छ। 33 पदमा भनिएको छ, सानो बालक हो, केही बेरसम्म म तिमीहरूसँग छु, तिमीहरूले मलाई खोज्नेछौ, र जसो मैले यहुदीहरूलाई भने अब तिमीहरूलाई पनि भन्दछु, जहाँ म गइरहेछु तिमीहरू आउन सक्दैनौ। यहुदा अहिले गइसकेका छन्, त्यसकारण उहाँ तिनीहरूलाई साना बालक भन्नुहुन्छ। उहाँ क्रूसमा गइरहनु भएको छ र उहाँ गए जस्तै कोही पनि क्रूसमा जान सक्दैनन्। उहाँ एक्लैले दुःख कष्ट उठाउनुभयो र त्यहाँ ख्रिष्टको दुःख कष्ट छ जुन तपाईँ र म पूर्ण रूपमा बुझ्न सक्दैनौ। 34 र 35 पदमा भनिएको छ, एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिदछु, तिमीहरू एक अर्कालाई प्रेम गर, तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु तिमीहरूले पनि एक अर्कालाई त्यस्तै प्रेम गर। यदि तिमीहरूले एक अर्कालाई प्रेम गर्यो भने यसैबाट सबैले जान्नेछन् कि तिमीहरू मेरा चेलाहरू हो। मित्र, यो आज हरेक विश्वासीको निम्ति कति धेरै बुझ्न आवश्यक कुरा हो। हामी परमेश्वरका सन्तान हौ वा हामी सत्य विश्वासी हौ भन्ने प्रमाण हामी कति धेरै चर्चमा जान्छौ, कति धेरै चर्चका क्रियाकलापहरूमा भागी हुन्छौ, यो होइन। हजुर, यो आफ्नो स्थानमा सही छ, तर मुख्य प्रमाण चाहिँ हामी विश्वासी आपसमा कति धेरै प्रेम गर्दछौ, अनि खास प्रेम बोक्रे ओठे प्रेम होइन तर व्यवहारिकको प्रेम। 36-38 पदमा भनिएको छ, सिमोन पत्रुसले उहाँलाई भने, हे प्रभु, तपाईँ कहाँ जाँदै हुनुहुन्छ? येशूले जवाब दिनुभयो, म जहाँ गइरहेको छु तिमी अहिले मलाई पछ्याउन सक्दैनौ, तर पछि त तिमीले मलाई पछ्याउने छौ। पत्रुसले उहाँलाई भने, प्रभु, म किन अहिले नै तपाईँलाई पछ्याउन सक्दिन? तपाईँको निम्ति म आफ्नो प्राण दिनेछु। येशूले जवाब दिनुभयो, के तिमी आफ्नो प्राण मेरो निम्ति दिनेछौ? साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीले मलाई तीनपल्ट इन्कार नगरेसम्म भाले बाँच्ने छैन। यहाँ एकजना छ जो हामी हरेकको निम्ति परिचित हुन्। म विश्वास गर्दछु कि यदि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ भने तपाईँ कहिले पनि येशूलाई यहुदाली जस्तै बेच्नुहुने छैन, विश्वासघात गर्नुहुने छैन, शैतानसँग तपाईँ माथि नियन्त्रण छैन, किनभने तपाईँमा परमेश्वरको आत्मा बस्नुहुन्छ र हामी मध्ये कोही छैन जो सिमोन पत्रुसले गरेको जस्तै कहिले गरेका छैनौ। हामीले धेरै पल्ट त्यो गरेका हुन सक्छौ, पतित भएका हुन सक्छौ, असफल भएका हुन सक्छौ। तिनको समस्या शैतान उसको हृदयमा हुने कुरा थिएन, तर समस्या यो थियो कि तिनीसँग आफ्नो शरीरमा आत्मविश्वास थियो। म विश्वास गर्छु कि त्यो हाम्रो र हामी हरेकको निम्ति समस्या हो। पत्रुसले साँच्चै नै प्रभुलाई प्रेम गर्थे, पत्रुस प्रभुलाई बचाउन तयारी थिए, तर प्रभुले पत्रुसलाई एक किशोरको रूपमा व्यवहार गर्नै पर्दछ। तिनी सधैँ ठूलो भूलचुक गरिरहेका हुन्छन्। म विश्वास गर्दिन कि यो व्यक्ति मानसिक र आत्मिक परिपक्वतामा आइपुगिसकेका थिए जबसम्म पेन्टिकोस्टको दिन आइपुगेको थिएन। अर्थात पेन्टिकोस्टको दिन नआइपुगिन्जेलसम्म यो मानिस त्यति धेरै परिपक्वतामा बढ़िसकेका थिएनन्। तिनले सुनेको एउटै कुरा थियो, जुन म गइरहेको छु भनी येशूले भन्नुभएको वचन। तिनले त्यो बच्चाले जस्तै प्रतिक्रिया जनाउँछ जसले भन्दछ, पापा, तपाईँ कहाँ गइरहनु भएको छ? म पनि तपाईँसँग जान चाहन्छु। उस पहिलो प्रश्न हो, प्रभु तपाईँ कहाँ जानुहुन्छ? उसको दोस्रो प्रश्न हो, प्रभु, म किन अहिले नै तपाईँको पछि लाग्न सक्दिन? जब येशूले उसलाई उत्तर दिनुभयो, म जहाँ जान्छु तिमी अहिले म पछि लाग्न सक्दैनौ, तर पछि त लाग्ने नै छौ। पत्रुसले सुनेको कुरा एउटै मात्र थियो, अहिले। तिनी एक बच्चा जस्तै थिए जसले चकलेट माग्दछ, मिठाई माग्दछ। जब आमाले भन्छ तिनले अहिले चकलेट पाउन सक्दैनन् तर केहीसम्म पछि पाउनेछन्, तर बच्चा जिद्दी गर्दछ, अहिले 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 भनेर। तिनी अहिले चकलेट चाहन्छन्, अहिले नै चाहन्छन्। तिनी केही समयसम्म पर्खन सक्दैनन्। येशूको लागि पत्रुसको प्रेम र निष्ठा सत्य र इमानदारी थियो। उहाँ जहाँ जानुहुन्थ्यो तिनी प्रभुलाई पछ्याउन चाहन्थे। जब तिनले भने, म आफ्नो प्राण तपाईँको निम्ति अर्पण गर्नेछु, तिनले वास्तविकतामा यही नै भनेका थिए। तिनले केही नै गर्न चाहन्थे। तिनले आफ्नो प्रभुको निम्ति लड़ाई गर्न प्रयत्न गरे र तिनले सेवकको कान पनि काटेथे। तिनले खाली कान मात्र काट्न सकेको कारण चाहिँ तिनी मछुवा थिए, इन्तरवार चलाउने मानिस थिएनन्। वास्तवमा तिनले शिर उडाउने ताकेका थिए, निशाना लगाएका थिए टाउकै काट्नलाई। जब प्रभुले पत्रुसलाई भने कि उसले उहाँलाई भाले बाँच्न भन्दा पहिले तीनपल्ट इन्कार गर्नेछन्, यो पहिलो रात परिसकेको थियो र तिनले कतै पनि विश्वास गर्न सक्दैनन् कि तिनले प्रभुलाई उज्यालो हुनभन्दा पहिले तीनपल्ट इन्कार गर्नेछन्। ओ, यहाँ हाम्रो निम्ति कस्तो पहाड़ छ। पत्रुस आफैमाथि अति नै धेरै आत्मविश्वासी थिए। हामीले यसबाट यो सिक्नै पर्दछ कि हामीले आफ्नो शरीरमा विश्वास र भरोसा गर्नुहुँदैन। पावल भन्दछन् दोस्रो कोरन्थी 12:10 किनभने दुर्बल हुँदा म शक्तिमान हुन्छु। के तपाईँ आफ्नो दुर्बलता महसुस गर्नुहुन्छ वा के तपाईँ सोच्नुहुन्छ कि तपाईँ शक्तिमान हुनुहुन्छ? कसैले डेल मुडीलाई सोधेथे कि तपाईसँग येशूको निम्ति मर्न पर्याप्त अनुग्रह छ। उसले उत्तर दियो, अह छैन, उहाँले मलाई त्यो गर्न सोध्नु भएको छैन, तर यदि उहाँले त्यो गर्न भन्नुहुन्छ भने म जान्दछु कि उहाँले त्यो गर्नलाई मलाई अनुग्रह दिनुहुनेछ। त्यो नै उत्तर हो। हाम्रो आफ्नै शरीर कमजोर छ, तर परमेश्वरले हाम्रा हरेक आवश्यकताको आपूर्ति गर्नुहुनेछ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस 98473 35 679 98 4703 5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।